لا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان العين الرجيم. بسم الله الرحمن الرحيم. والحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله لا سيما بقية الله ولعنة الله على أعدائهم أعداء الله من يومنا هذا إلى لقاء الله. أما بعد، فقد قال الله في كتاب الحكيم بسم الله الرحمن الرحيم: إن الذين قالوا ربنا الله ثم استقاموا فلا خوف عليهم ولا هم يحزنون أولئك أصحاب الجنة خالدين فيها جزاء بما كانوا يعملون. صدق الله العظيم. مومنین، یہ سورہ احقاف کا سلسلہ جاری اور ساری ہے، جو آیتیں پڑھنے کا شرف حاصل کرا یہ تیرہویں اور چودھویں آیت. اس کا ترجمہ اس طریق سے ہے: یقیناً جن لوگوں نے کہا ہمارا رب اللہ ہے، پھر اس پر ثابت قدم رہے، ان کے لیے نہ تو کسی قسم کا خوف ہے اور نہ ہی وہ غمگین ہوں گے. وہی لوگ جنتی ہیں اپنے عمل کی جزا کے طور پر، اور وہ اس میں ہمیشہ کے لیے رہیں گے. اللہ سبحانہ وتعالیٰ نے صاف کہہ دیا کہ کون جنت میں جانے والا ہے. اللہ نے کہا کہ جنہوں نے کہا کہ اللہ ہمارا رب ہے، اور اس پہ پھر وہ استقام، اس پہ ثابت قدم رہے. استقام، استقامت سب سے زیادہ ضروری مومنین. استقام، یہ استقامت ہی ہے جو کہ انسان کو جنت میں لے کے جاتی ہے. ان کو نہ تو خوف ہوگا نہ کوئی غم ہوگا. جنت اصحاب الجنہ خالدین فیہا، یہ ان کی جزا جو وہ عمل کیا کرتے تھے. اگر ہم اللہ رسول کی اطاعت کریں گے تو ہمارے عمل صالح کہلائیں گے. اطاعت لازمی ہے نا، اطاعت ہوگی تو جنت میں داخل ہوں گے انشاءاللہ. اور بس یہ ہے کہ انسان اپنی طرف سے پوری کوشش کر دے، پوری کوشش کر دے، اس کے بعد اللہ معاف کرنے والا ہے. اس کے آگے کی آیت میں اللہ نے کہا کہ وہ کس کو معاف کرتا ہے. ایک مشہور آیت اب سامنے پیش آنے والی، 15 آیت، جو کہ بہت مشہور آیت ہے، اور اس میں اللہ نے گناہوں کی معافی کی بھی بات کری ہے استقامت کے ساتھ ساتھ. وَوَصَّيْنَا الْإِنسَانَ وَالِدَيْهِ إِحْسَانًا حَمَلَتْهُ أُمُّهُ كُرْهًا وَوَضَعَتْهُ كُرْهًا وَحَمَلَهُ فِصَالُهُ 30 شَهْرًا حَتَّى إِذَا بَلَغَ أَشُدَّهُ وَبَلَغَ 40 سَنَةً قَالَ رَبِّ أَوْزِعْنِي أَنْ أَشْكُرَ نِعْمَةَ الَّتِي أَنْعَمْتَ عَلَيَّ وَعَلَى وَالِدَيَّ وَأَنْ أَعْمَلَ صَالِحًا تَرْضَاهُ وَأَصْلِحْ لِي فِي ذُرِّيَّتِي إِنِّي تُبْتُ إِلَيْكَ وَإِنِّي مِنَ الْمُسْلِمِينَ. یہ ایک عالیشان آیت ہے، پڑھ کے آنکھوں میں آنسو آتے ہیں مومنین. کاش ہم بھی ایسے ہو جائیں، کاش ہم بھی ایسے ہو جائیں. اور ہم نے انسان کو تلقین کی ہے کہ وہ اپنے والدین کے ساتھ اچھا سلوک کرے. اس کی ماں نے اسے مشقت کے ساتھ شکم میں رکھا، اور مشقت کے ساتھ اسے چنا، اس کی حمل اور دودھ چھڑانے میں 30 مہینے لگ گئے، یہاں تک کہ جب اس کی عقل پختہ ہو گئی اور وہ 40 سال کا ہو گیا، اس نے کہا: اے میرے رب، مجھے توفیق عطا کر کہ میں تیری ان نعمتوں کا شکر ادا کروں جو تو نے مجھ پر اور میرے والدین پر کی ہے، اور ایسے نیک عمل کروں جس سے تو راضی ہو جائے اور میری اولاد میں اصلاح اور تقویٰ پیدا کر دے. اس وقت میری پوری توجہ تیری جانب ہے، وہ میں یقیناً فرما بردار بندوں میں سے ہوں. اللہ سبحانہ تعالیٰ نے تلقین کری، وصیت کری انسان کو کہ اپنے والدین کے ساتھ اچھا سلوک کرے. جتنے مذہب آئے، آدم سے خاتم تک جتنے بھی شریعتیں آئیں، ان سب میں یہ تلقین اللہ کی کہ والدین کے ساتھ اچھا سلوک کرے. کیوں، کیا کہا؟ کہ کیونکہ اس کی ماں نے اس کو تکلیف سے پیٹ میں رکھا اور تکلیف سے ہی پیدا کرا. اس کی ماں کی تکالیف اللہ نے بیان کری، जब तक कि वो 40 बरस का ना हो गया, तो 40 बरस में इंसान को अकल पुख्ता होती है, अकल पुख्ता होती है, तो फिर क्या कहता अल्लाह तो सुभान काला रब्बी औज़िअनी, मतलब इस तरह का मुझे तू मुझे दिल पे इल्हाम कर दे, ऐसी तू मुझे तौफीक दे, रब्बी औज़िअनी ऐसी तौफीक अदा कर। ये कौन सी तौफीक है? ये तौफीक वो है कि अंदर से जो तौफीक आती है, जो कि जो उसके इंसान के दिल में अल्लाह तौफीक डालता है, उसके अंदर से आती है कि मैं उन नेमतों का शुक्र अदा करूं जो तूने मेरे वालिदैन पर करी, नेमत अलैया वो अला वालिदैया, यानी वो नेमत जो तूने मुझ पर अता करी वो मेरे वालिदैन पर अता करी, वो ऐसे नेक अमल करूं, अमल सालेह करूं जिससे कि तू राजी हो जाए, इतने अच्छे अमल करूं मैं, वो असली हरीफी जरूरत ही मेरी औलाद में के अंदर भी तू तकवा दे, वो मैं तेरी तरह रुजू करता हूँ मेरे मौला, और मैं इताअत गुजार बंदा हूँ। तो इसके अंदर वालदेन की इताअत और लाजिम है। इसके ऊपर वालदेन की इताअत के ऊपर कई हदीसें हैं। मौला मुत्तकियान फरमाते हैं कि सबसे ज़्यादा अहम जो वाजिबात में से है वो है अपने वालदेन के साथ अच्छा बर्ताव करना, सबसे वाजिब बात में से। और सरकार फरमाते हैं कि जो बंदा अपने वालदेन का इताअत गुजार हो और अल्लाह का इताअत गुजार हो तो जन्नत में सबसे आला दर्जे पे फाइज होगा। सरकार फिर फरमाते हैं कि जिसने अपने वालदेन को राजी किया तो उसने अपने अल्लाह को राजी किया, और जिसने अपने वालदेन को नाराज करा उसने अपने अल्लाह को नाराज करा। सरकार फिर फरमाते हैं कि जो चाहता है कि अल्लाह उसकी हयात लंबी कर दे, वो रिस्क बढ़ा दे, उसको चाहिए कि अपने वालदेन के साथ और अपने खराब बदानों के साथ अच्छा सलूक करे। तो ये चीज़ें हैं, तो वालदेन के लिए इस तरीके से इंसान अच्छा सलूक करे। अब इसके अंदर है कि जब 40 का हुआ तो 40 के बारे में क्या हदीस है, 40 का हुआ, 40 में इंसान की अकल पुख्ता होती है, 40 में इंसान की अकल पुख्ता होती है। तो इमाम सादिक अलैहि सलाम की हदीस है कि जब एक इंसान 33 साल का पहुंचता है तो वो उसकी अकल की उस पर पहुंचता है, पुख्तगी पे 33 पे, और जब 40 से पहुंचता है तो उसकी पीक पे पहुंच जाता है, उसकी असल पीक पे पहुंच जाता है, और जो 41 से पहुंचता है तो वो फिर नीचे आना शुरू होता है, मतलब उसकी पीक ख़त्म होना शुरू होती है। और जब वो इंसान 50 का हो जाए तो समझ लो कि उसकी रूह उसके बदन से परवास कर चुकी है, मतलब वो उस दुनिया से उसका कोई ताल्लुक अब रहा नहीं, इस तरीके उसकी रूहानी कैफियत होना चाहिए। ये मौला सादिक अलैहि सलाम फरमाते हैं। अब इसके अंदर भी इस आयत में बहुत सारी चीजें हैं कि उसकी माँ ने उसको मतलब क्या पेट में रखने का, और उसमें तर्जुमे में क्या आया था, पेट में रखने का दूध छुड़ाने का वक्त 30 महीने है ना, और कुरान में आयते हैं के जो दूध छुड़ाने की मुद्दत है वो 2 साल है, हाँ 2 साल है। सूरह बकरा में भी आया और सूरह लुकमान में भी आया, 2 साल मतलब दूध छुड़ाना, मतलब दूध पिला के दूध छुड़ाना 2 साल है। तो 2 साल दूध पिला के दूध छुड़ाना और पेट में रखना और दूध छुड़ाना 30 महीने, तो इसका मतलब ये होगा कि हमल 6 महीने का भी हो सकता है ना, इससे साबित है। तो इसके अंदर ये काफ़ी नरेशन से हैं, मतलब कि बताया गया कि खलीफा दोयम में वक्त एक औरत ने मतलब कि उसका हमल 6 महीने का था और उसके उसने फिर बच्चा पैदा करा, तो उसकी मियाँ को शक हुआ, तो खलीफा दोयम उसको बदकारी के उसमें बदकारी की वजह से उसको सजाए मौत देने वाले थे। तो मौला मुत्तकियान से राबता किया गया तो मौला मुत्तकियान ने ये आयत पढ़ी और कहा कि देखो कुरान के हिसाब से हमल 6 महीने का जायज़ है, तो उसको छोड़ दिया गया, तो बाद में जो दूसरा बच्चा हो वो भी 6 महीने में पैदा हुआ। जी हाँ, इसके बारे में एक बार और कहा जाता है कि इमाम हुसैन अलैहिस्सलाम का भी जो वक्त अमल था वो 6 महीने था, तो ये भी कहा जाता है कि ये आयत ख़ास तौर से इमाम हुसैन के लिए भी आई है। फिर आदमी रोता बैठ के कितने इमाम हुसैन के लिए बार के लिए इतनी शानदार आयत आई है, मतलब उन्होंने जिस तरीके से मतलब के तो आप देख रहे हैं इस आयत के अंदर कितनी चीज़ें, अवज़ेअनी मतलब तू मुझे ऐसा इल्हाम कर कि मैं कि जो तूने नेमतें दी उसका शुक्र मैं अदा करूँ। मतलब क्या नेमतें दी इंसान को, नेमतें ये हैं कि सेहत दिए, सलामती दिए, अक्ल दिए, फहम दिया है, तौफीकात दी हैं, जो ज़िंदगी भर की जो नेमत आई, और वालदेन ने जो कि वालदेन ने जो उसको पाला पोसा और वो नेमतें आई वालदेन के ज़रिए से, वो सब नेमतें इंसान जब 40 में पहुँचता तो देखता है कि उसको सिर्फ नियामतें मिली अल्लाह सुब्हान व तआला से, फिर उसको तौफीक मिलना शुरू होती है कि मैं ऐसा कुछ अमल करूँ कि मेरा परवरदिगार मुझसे राज़ी हो जाए, इखलास के साथ अमल करूँ, खालिस अमल करूँ, दिखाने को नहीं, मतलब कल्ब भी पाक हो, अमल भी पाक हो, और इन्नी तुब तो लेगा मतलब तेरी तो रुजू हो चुका मेरे मौला, ओ मैं इन्नी मिनल मुस्लिमीन, और मैं अब फरमा बरदार बंदा हो गया हूँ, और यही नहीं बल्कि मेरी ज़ुर्रियत के अंदर भी तो इस्लाह पैदा कर, ज़ुर्रियत के अंदर भी इस्लाह पैदा कर। इसलिए आप देखते ना कि जो लोग स्कॉलर लोग होते हैं, आप स्कॉलर देखेंगे, स्कॉलर लोग क्योंकि जब वालिद भी स्कॉलर होते हैं, देखा होगा आपने, और उनकी जो औलाद में भी स्कॉलर पैदा होते हैं, ये क्यों होता है? अल्लाह ताला ऐसी नेमतें उनको क्यों देता है? क्योंकि उन्होंने सिर्फ शुक्र अदा करा है। अब आप देखें कि हमारे 12 इमाम हैं, एक के बाद इमाम चले आ रहे हैं, ये देखें आप कि शुक्र है, अल्लाह का शुक्र है, और अल्लाह ताला का अतिया है, आप शुक्र करो अल्लाह का अतिया बढ़ता चले जाता है। मोमिनीन, जितना आपका शुक्र है, जितना आपकी ताकत है, जितनी आपकी आपकी इमनी तुम तो लेगा, मैं तेरे रुजू कर रहा हूँ, जितना रुजू अल्लाह के तरफ पाकि के साथ, जितनी आपकी इताअत है उतना आपको अल्लाह की तरफ से अतिया बढ़ता चला जाएगा। मोमिनीन, उलाइका लदीना नतकब्बलु अनहुम अहसनु मा अमिलु व नतजावजु عن سيئاتهم في أصحاب الجنة بعد الصدق التي كانوا يعدون. اللہ نے کیا کہا ان لوگوں کے بارے میں؟ یہی وہ لوگ ہیں جن کے نیک عمل کو ہم قبول کرتے ہیں، کیونکہ انسان کا ضروری کہ عمل قبول ہو جائے، لیکن اللہ کہہ رہا ہے نہیں، ان کا نیک عمل ہم قبول کریں گے، اور ان کی برائیوں سے درگزر کرتے ہیں، کیونکہ انہوں نے کیوں کری برائیوں سے درگزر اللہ نے، کیونکہ ان میں صداقت ہے، ان کے اندر اخلاص ہے، انہیں تب تو لے کر مطلب اللہ کے طرف رجوع کر رہے ہیں، وہ اللہ نے کہا ہم نے تمہارا اخلاص جان لیا ہے، ہم نے تمہاری اخلاص کو جان لیا ہے، اور ہم نے تمہاری اطاعت کو جان لیا ہے، تو اللہ کیا کہتا ہے میں بھی بخشنے والا ہوں نا ان، اور ان کی برائیوں سے ہم درگزر کرتے ہیں، یہ جنتی لوگ ہیں. پھر سے پڑھتا ہوں ترجمہ، یہی وہ لوگ ہیں جن کی نیک عمل کو ہم قبول کرتے ہیں اور ان کی برائیوں سے درگزر کرتے ہیں، یہ جنتی لوگوں میں شامل ہوں گے، یہ وہ سچا وعدہ ہے جو ان سے کیا گیا ہے. دیکھیں وہ مومن، یہ اس آیت میں وعدہ صدق الذی کانوا یوعدون، صادق وعدہ اللہ سبحانہ وتعالیٰ کا، کاش ہم اس آیت میں شامل ہو جائیں مومن، کاش ہماری ضروریت اس آیت میں شامل ہے، تاکہ ہم دیکھیں ایک وہ پہلے پڑھی آیت ہم نے، قالوا ربنا اللہ ثم استقاموا، ربنا ثم استقاموا، ہاں تو اس کے لیے اللہ نے کہا اولئک جنت اولئک اصحاب الجنہ، وہ بھی جنت میں جانے والے ہیں اور یہ بھی جنت میں جانے والے ہیں، تو اللہ پہ استقامت رکھیں مومنین، استقامت رکھیں اس طریقے سے، جب انسان کچھ اللہ پسند کرتا نا مومنین، تو شروع سے ہدایت دینا شروع کر دیتا ہے کہ اللہ دیکھ تو نیک ہو جا، نیک ہو جا، نیک ہو جا، تو 40 میں جاتا ہے تو اس کی ہدایت ایک پیک پہ پہنچتی ہے، وہ چاہتا ہے اللہ میں تیری راہ میں زندگی صرف کر دوں، مطلب 40 میں انسان کو پیک پہ جا کے لگتا ہے اب اس کا ڈاؤن فال آنے والا ہے، اب اس کی موت آنے والی ہے، اس لیے امام صادق نے کہا کہ جب 51 کا ہوتا ہے تو سمجھ لیں کہ اس کی روح نکل گئی، سمجھ لیں کہ اس کی روح پرواز کر گئی، کیونکہ اسی لیے نہیں، جب 55 کا ہوتا ہے تو سمجھ لیں اس کی روح پرواز کر گئی، اس لیے سرکار کہتے ہیں کہ موت سے پہلے مر جاؤ، موت سے پہلے مر جاؤ، اپنی روح کو پہلے ہی پرواز کر لو، تاکہ آپ خالص اصلاح سے اپنا سب کچھ اللہ کے لیے لگا دیں، تو اللہ پھر اس کو قبول کرتا ہے، اور آپ ہی اولاد میں بھی اصلاح پیدا کرتا ہے. والذین قالوا لوالدينا، أف لكما أتعدانني أن أخرج وقد خلت القرون من قبلي وهما يستغيثان الله ويلك آمن إن وعد الله حق فيقول ما هذا إلا أساطير الأولين. اور جس نے اپنے والدین سے کہا اف تم نے تو تنگ کر دیا، کیا تم مجھے دھمکا رہے ہو کہ میں مرنے کے بعد پھر قبر سے نکالا جاؤں گا، حالانکہ بہت سے لوگ مجھ سے پہلے گزر چکے ہیں اور وہ دونوں اللہ کی دعائی دے کر کہتے ہیں تجھ پر وائے ہو ایمان لیا، اللہ کا وعدہ حق ہے، مگر وہ کہے گا یہ تو اگلے لوگوں کی کہانیاں. تو اللہ تعالیٰ نے دوسری شخصی مثال دی جو کہ کافر ہے، اس کو جب اس کے والدین اسے کہتے ہیں کہ ایمان لیا تو وہ کہتا ہے کیا مرنے کے بعد زندہ ہوں گے، یہ تو پہلوں کی کہانیاں. تو اس طرح کے لوگوں کے لیے اللہ نے کہا کہ سخت عذاب ہے. اللہ نے آگے کی آیت میں کہا ان کے لیے اولئک الذین حق علیہم قول فی امم قد خلت من قبلہ من الجن والانس انہم کانوا خاسرین. یہ وہ لوگ ہیں جن پر عذاب کا فیصلہ ثابت ہو چکا ہے، ان سے پہلے جنوں اور انسانوں کی جو گروہ گزر چکے ہیں یہ بھی ان میں شامل ہو جائیں گے، بے شک سب گھاٹے میں تھے. تو جس نے بھی شک کرا قیامت میں، توحید میں، وہ لوگ جہنمی لوگ ہیں، وہ لوگ گھاٹے میں ہیں. اور جہنم کو تو قرآن میں دو بار اللہ نے کہا کہ جنوں ان سے بھر دے گا ہو. تو مومنین ایمان لانا ایک بیش قیمتی چیز ہے، اس پہ ثابت قدم رہنا بیش قیمتی چیز ہے، وہ جب تک نہ ہوگا جب تک اللہ کی طرف سے توفیق بھی آئے گی. اور توفیق کیونکہ جو اپنے آیت پڑھی تھی پہلے اس میں اللہ کی توفیق تھی، ہم کو اللہ سے دعا کرنا چاہیے اللہ تو توفیق دے ہمیں کہ ہم نیک بنے، اس کی توفیق چھن گئی تو کچھ نہیں ہونے والا ہے. ولی کلی درجہ تم مما عملوا ولی یوفیہم اعمالہم وہم لا یظلمون. اور ہر ایک کے لیے اس کے اعمال کے مطابق درجے ہیں تاکہ وہ انہیں ان کے اعمال کا پورا پورا بدلہ دے، ان پر کسی طرح کا ظلم نہ ڈھایا جائے گا. تو یہ اس طرح کا پہلی قرآن میں آ چکی ہے کہ ہر شخص کا ایک ڈگری کا اعمال کا درجہ ہے، جنتیوں کا بھی درجات اور درکات، درجات اوپر کے درکات نیچے کے، جس نے جو عمل کرا اس کو ایگزیکٹ ایسا ملنے والا ہے. جیسا کرا عمل، سب کے عمل الگ ہیں، سب کے درجات الگ ہیں اپنے حساب سے. ولی کل درجات میں عمل، اور سب کو اس کا پورا پورا بدلہ ملے گا اور ان پہ ظلم نہ کیا جائے گا. ایک ایک عمل انسان کا قیمتی ہے مومن، ایک ایک عمل وہ بھی اخلاص کے ساتھ، اخلاص کے ساتھ ہو تو ہمارے زندگی کے اندر ہر دن جو آگے کا ہونا چاہیے بہتر ہونا چاہیے. کیونکہ ہر آدمی قیامت دن نفسا نفسی میں ہوگا، اور ہر ایک آدمی چاہے گا کہ میرے عمل بہتر سے بہتر ہوں. تو انسان پوری کوشش کرے، مومن پوری کوشش کرے کہ اپنی پوری طاقت لگا دے. وَيَوْمَ يُعْرَضُ الَّذِينَ كَفَرُوا عَلَى النَّارِ أَذْهَبْتُمْ طَيِّبَاتِكُمْ فِي حَيَاتِكُمُ الدُّنْيَا وَاسْتَمْتَعْتُمْ بِهَا فَالْيَوْمَ تُجْزَوْنَ عَذَابَ هُونِ بِمَا كُنْتُمْ تَسْتَكْبِرُونَ فِي الْأَرْضِ بِغَيْرِ حَقٍّ وَبِمَا كُنْتُمْ تَفْسُقُونَ. اور جس دن کافروں کو آتش جہنم کے سامنے پیش کیا جائے گا اور ان سے کہا جائے گا کہ تم نے اپنے حصے کی نعمتیں دنیا کی زندگی میں برباد کر دی ہے، اور ان کے مزے اڑا چکے ہو، آج تمہیں ذلت کا عذاب دیا جائے گا کیونکہ تم زمین میں ناحق استکبار کر رہے تھے، اور اس لیے بھی کہ تم فسق و فجور میں مبتلا تھے. کیا ہوگا اللہ تعالیٰ کیا کہے گا کفار سے قیامت دن، کیا کہ اللہ تعالیٰ کافر کو آتش کی جہنم کے سامنے پیش کیا جائے گا، پیش کیا جائے گا. یہ کیا ہے پیش؟ کیا ہے جب پیش؟ وہ چیز ہوتی ہے کہ جب بیچ میں کوئی روک نہ ہو. تو میزان میں ہے کہ پہلے جہنم پیش کی جائے گی، قرآن میں آیا تھا کہ جہنم لائی جائے گی، تو پیش کی جائے گی پہلے جہنم کفار کے سامنے، پھر حساب کتاب ہو جائے گا،
तो फिर कुफार जहन्नम के सामने पेश किए जाएंगे। तो दो पेश, एक जहन्नम पेश की जाएगी, उसके बाद हिसाब किताब के बाद कुफार जहन्नम के सामने पेश किए जाएंगे, क्योंकि फिर उनकी कोई हुज्जत नहीं रहेगी, क्योंकि आग खत्म हो चुकी होगी और कोई रुकावट नहीं होगी जहन्नम में जाने के लिए, पेश किए जाएंगे। तो उस दिन कहा जाएगा तुमने अपने की नियमतें दुनिया की जिंदगी में बर्बाद कर दी, जो नियमतें तुम्हें दी थी तुमने ऐश कर लिए, मजे कर लिए, मतलब कि जो कुछ भी अल्लाह ने दिया था तुमने सोचा था कि ये जो कुछ भी मिला है ये हमारी जिंदगी की ऐश के लिए है, ये दौलत मिली है, सेहत मिली है, ये हमारे ख्वाहिश नफसानी को पूरी करने के लिए है ना। तो कहा कि तुमने वो चीज सब कर ली, तो आज अब इसके बदले में तुम जिल्लत का अजाब चखो, क्योंकि तुम फिस्क तकब्बुर करते थे, फिस्क फजूर किया करते थे, ये तकब्बुर करते थे। इसके अंदर एक इसमें है हदीस है, हमारी आंखों में आंसू आते हैं हदीस को देख के, कि सरकार के सामने एक बार एक मीठी डिश पेश करी गई थी, उसको कहते हैं खबिस, वो होती मीठी डिश है, तो सरकार के सामने पेश की गई थी, तो सरकार ने खाने से मना कर दिया। जब सरकार ने खाने से मना करा तो लोगों ने कहा क्या ये जायज़ नहीं है मौला, क्या आराम है क्या? तो सरकार ने कहा नहीं ऐसा नहीं है, लेकिन मैं नहीं चाहता कि मेरे नफ्स इसकी ख्वाहिश करे, मैं नहीं चाहता कि मेरा नफ्स इसकी ख्वाहिश करे। देखें आप, तो सरकार ने कभी भी लज्जत की चीज़ें नहीं खाई, खुद के लिए सिर्फ, दूसरों मना नहीं करा लेकिन खुद नहीं खाई, क्यों? क्या इसमें ये आयत, फिर सरकार ने आयत पढ़ी योमा यो रजुल्लिन कफर अल्नार अब हकुम तय्यबातिकुम, हाँ तय्यबात जो है तुमने जो नेमत दी उसको तुमने ख़त्म कर दिया, मतलब वो तुम्हारी नेमत तुमने ख़त्म कर आ गए। तो सरकार ने कहा हम हमारी नेमतें ख़त्म नहीं करेंगे, हमारी नेमतें वहाँ हैं, इसको कहते हैं जोहर तकवा। हम सिर्फ दर्जे की तरफ देख सकते हैं, मोमिनी इस दर्जे की तरफ हम देख सकते हैं, अल्लाह ताला हमको भी कुछ तौफीकात दे कि हम इस रास्ते में आगे बढ़ेंगे, जोहद ज़्यादा अख्तियार कर रहे हैं। हालांकि सरकार के लिए ये नहीं था कि आप वो नहीं खा सकते थे उसको मीठे को, लेकिन सरकार ने कहा नहीं मुझे नहीं खाना। या अल्लाह, तो ये कुफार से कहा जाएगा कि तुमने नेमतें ख़त्म कर ली, तय्यबात तुमने खा पी लिए, मज़े कर लिए। मोमिनी हमको डर लगता है, हम वेस्ट में रहते हैं, ये जा भी रहते हैं, हम इतनी चीज़ें खाते हैं, इतनी नेमतें खाते हैं, फिर हमको लगता है क्या हमारा नफ्स उनका आदि तो नहीं हो गया है? अगर वो आदि हो गया तो फिर हम नफ्स से मुतमईन की मंजिल पे कैसे जाएंगे? अगर हमको ये भी चाहिए और वो भी चाहिए, कोई हराम नहीं है, लेकिन ऐसा है कि नफ्स को ट्रेन करें ना, ये मुराद है। हराम तो नहीं है, लेकिन देखें ऐसा है कि शरीयत में हलाल और हराम की चीज़ें बहुत ब्रॉड कर दी अल्लाह ने, है ना, शरीयत अल्लाह ने आसान रखी है, है ये हलाल ये हराम, लेकिन रूहानियत मुश्किल चीज़ है, हैं रूहानियत मुश्किल चीज़ है, शरीयत आसान है। अगर रूहानी दर्जे पे पहुँचना है तो आपको मुस्तबाहात की तरफ भी जाना पड़ेगा, है मुस्तबाहात की तरफ जाना पड़ेगा, तब जाके आपके दर्जात बुलंद होंगे, क्योंकि अभी क्या ना हर एक का अपना दर्जा है, उस दर्जे पे जाना तो वाजिब तो करना ही है, लेकिन मुस्तबाहात भी करना है। फिर उसके बाद अल्लाह सुब्हान अल्लाह आयत शुरू करी है, हजरत हूद अलैहिस्सलाम की, वज़कुर अका आदम इद अंदर कौमहु बिल काफ़े वक़्त खलत नज़ूर मिन बैनी यदहि व मिन खल्फिहिम अल्ला तअबुदू इल्लल्लाह इन्नी अख़ाफ़ु अलैकुम अज़ाब यौमिन अज़ीम। और आप उन्हें आपके भाई का किस्सा सुना दें जब उन्होंने एहक़ाफ़ में अपनी कौम को डराया था और उनसे पहले भी डराने वाले गुजर चुके थे और उनके बाद भी आते रहे, कि तुम अल्लाह के अलावा किसी की और इबादत ना करो, मैं तुम्हारे बारे में एक बड़े दिन के अज़ाब से खौफज़दा हूँ। तो अल्लाह सुब्हान तआला इसमें कौम आद की बात कर रहा है और खुसूसन हूद अलैहिस्सलाम की बात कर रहा है, कहा गया वज़कुर अख़ाफ़ आदम, मतलब आद के भाई की बात करो, तो कौन आद के भाई? हज़रत हूद अलैहिस्सलाम। अब उनको क्यों भाई कहा गया कि मीज़ान ने कहा कि वो जिन लोगों में रहते थे उनका उनसे बाप की तरह से रिश्ता था, क्योंकि उनका उनकी बाप की तरह से रिश्ता था तो इसलिए उनको भाई करके कहा गया। और ये एकाफ किधर है, एकाफ कहा जाता है कि ये ईस्टर्न यमन में भी मुमकिन है कि ईस्टर्न यमन में था एकाफ। एकाफ अभी तो उसका कोई नाम निशान तक नहीं है, लेकिन ये कहा जाता है कि यमन में मौजूद था। तो उन्होंने कौम को खौफ दिलाया अल्लाह सुब्हान अल्लाह का, जब उन्होंने एकाफ में अपनी कौम को डराया, उनसे पहले भी डराने वाले गुजर चुके थे और उसके बाद भी आए, मतलब पैगंबरान के पहले भी आए पैगंबरान के बाद भी आए कि तुम अल्लाह के सिवा किसी की इबादत ना करो, मैं तुम्हारे बारे में एक बड़े दिन के अजाब से खौफ जदा हूँ। कौन सा बड़ा दिन? जिस दिन अजाब आएगा, कयामत का नहीं, जिस दिन अजाब आएगा उससे मैं तुम खौफ जदा हूँ। कालू अजितना लिता कालू लजितना लिताफिकना अन आलिहतीना फतीना बीमा तुकिदना इन कुंतुम सादिकीन। तो उन्होंने पलट के क्या कहा? उन्होंने जवाब दिया, क्या तुम हमारे पास इसलिए आए हो कि हमारे माबूदों से हमें फेर दो, तुम वो अजाब ले आओ जिससे हमें डराते रहे थे अगर तुम सच्चों में से हो। तो उन्होंने कहा पलट के, क्या तुम ये चाहते कि तुम हमको उन चीज़ों से फेर दो, क्या तुम चाहते कि तुम हमको क्या तुम ये चाहते हो कि हम हमारे माबूदों की इबादत करना छोड़ दें, उसे तुम हमको फेर दो, तो सच्चे हो तो तुम अजाब ले आओ अगर तुम सच्चे हो तो। कहा अगर उम्मत तो नहीं कहा, अगर तुम सच्चे हो तो अजाब अभी लेके आ जाओ। और जब अजाब आया तो उस वक्त कहा कि अल्लाह ताला माफ़ कर दे। क्या हम भी इसी तरह से हो? ये दुनिया भी इसी तरह से, आजकल ये दुनिया भी आजकल इसी तरह से जो बर्ताव है यही है कि अल्लाह तो सच्चा हो तो अजाब ले आए। देखें आप, हर तरह का गुनाह आज मौजूद है, बनते सिविल हैं लेकिन हर तरह का जो पहले नहीं होता था उससे ज़्यादा गुनाह आज हो रहा है दुनिया में। काला इन्ना अलू इंदल्ला व उबल्लिगुकुम मा उर्सिलतुम बिही वलाकिन्नी अराकुम कौमन तजहलून। तो उनका जवाब ये था हज़रत हूद अलैहि सलाम का, हूद ने कहा कि इसका इल्म तो अल्लाह को है, मुझे जो पैगाम देकर भेजा गया है मैं तो सिर्फ उस तक तुमको पहुंचा रहा हूँ, अलबत्ता मैं तुम्हें एक ना समझ कौम की हैसियत से देख रहा हूँ। हर पैगंबर ने कहा जब भी आया था कि उसका इल्म सिर्फ अल्लाह को है, मुझे नहीं है। और मौजा दिखाया भी तो हमेशा कहा कि अल्लाह के हुक्म से दिखाया हमने मौजा, वरना हमारी ताकत नहीं कि हम तुम मौजा दिखा रहे हैं। तो उन्होंने भी कहा, और उसके बाद क्या कहा कि मैं तुमको जाहिल कौम की तरह देखता हूँ, तुम लोग जाहिल हो। क्यों जाहिल हो? क्योंकि तुमने तौहीद न पहचानी, तुमने तौहीद न पहचानी, तुमने हक के पैगाम को न पहचाना, इसलिए तुम जाहिल कौम है। जब मोमिन इल्म चला जाता है तो जहालत आ जाती है। जहालत की इंतहा कहाँ है? करबला में है। इल्म की इंतहा कहाँ है? करबला में है। ये मैंने पढ़ी थी जो आयत इमाम हुसैन पे, कि जो इतनी लंबी आयत पढ़ी थी, जो उसके अंदर खुसूसन इमाम हुसैन मखसूस थे कि जो आयत पढ़ी थी, तो आप देखें वो आयत में पढ़ चुका हूँ, तो वो इमाम हुसैन के लिए थी। और जाहिल लोग वो हैं जो कि इल्म से दूर होते हैं, वो जाहिल होते हैं। और पहली आयत पढ़ी थी इन्ना लदीना क़ालू रब्बुनल्लाह थुम्मा इस्तक़ामू, इसमें कौन सबसे आगे है? अहले बैत अतहार हैं, अहले बैत अतहार हैं जो कि इस्तक़ामत पे मौजूद। तो 10 मुहर्रम यही थी, एक तो जो इस्तक़ामत वाले थे मारफत वाले थे, और एक ही जाहिल को जो सिर्फ दुनिया की पैसे को देखती थी, शिमर लाइन उमर सार, ये सब जाहिल लोग थे, इनको सिवाय पैसे के कुछ नहीं चाहिए था। मोमिन आज का ज़माना भी इमाम जमा का ज़माना, या तो हम इस्तकामत ले आए, या वेस्ट की चमक में, ये पैसे की चमक में हम नाम के मुसलमान हो जाएं और अल्लाह की इताअत ना करें, तो हम भी जाहिलों में शामिल होंगे, मोमिनीन में शामिल ना होंगे। हमको चाहिए कि हम तकवा लेके आए, इस्तकामत लेके आए और साबित कदमी लेके आए और अल्लाह की तरफ रुजू करें। अल्लाह ने तो हुकुमत ज़ालिमीन, अल्हम्दुलिल्लाह रब्बिल आलमीन।